उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको कर्णाली ब्लुज उपन्यास लिएर आएका छौं। यसको 5 श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। गएको साता ममता दिदी बिरामी भएकी थिइन्। अब आजको साता के हुन्छ अगाडि सुनौ पृष्ठ 107 बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन। साँझ पार्वती दिदीको सबै कुरा सुनेर बाले रोगको अड्कल काट्नुभयो। म्यानेन्जाइटिस भयो जस्तो छ। बा भोलि हेर्न जानुहोस् न दिदीले भने। बा बोल्नु भएन। आँखा छिम्म गरेर बस्नुभयो। परेला भने बिस्तारै हल्लिरहे। बिहानै कटासी जानु अघि बा खन्यौको रोगमन्तिर साइकल अड्याउँदै उभिनुभयो। एकछिन केही सोच्दै अनि ममता दिदीको आँगनमा पुग्नुभयो। मैले बालाई लुक्दै पछ्याएको थिएँ। खन्यौको रुख लिएर लुकेर हेर्न थालेँ। ममता दिदीका बा दाम्लो बाटिरहेका थिए। बा छेउमा उभिनुभयो। उनले थाहा पाए तर थाहा नपाए जस्तो गरे। एकपल्ट बातिर हेरेर फेरि तनक्क आधा बनेको दाम्लो ताने। ममतालाई कस्तो छ बाले सोध्नुभयो। के भएको छ र बिरामी? 81 भित्रबाट हुरिएर आमा निस्किन् र कराइन्, केही गर्नु पर्दैन तिमीले, आफ्नै नआऊ, एकपल्ट हेरौँ। के हेर्छौ? मलाई थाहा छैन तिमीले हेरेका कति मर्या छन्। यहाँबाट गइहाल, खेत खाएर सर्प झैँ ढाडिया त छौ। कस्तो लिँडे डिपी हो। बाका गोडा थरथरी कापे। छोरी मर्न लागिसके लाज लाग्दैन? अझ तिमी लाजको कुरा गर्छौ, आफ्नो धोती खुस्केको थाहा छैन। मेरी छोरी भगवान्कै जिम्मा, तिमीले के लछार पाटो लाउँछौ? अनि बा केही बोल्नु भएन, बाहिर निस्कनु भयो। म फुत्त भागे। बा फेरि खन्यौको रुखमन्तिर एकछिन उभिनु भयो। रिसले साइकल थेचार्नु भयो। राति ममता दिदीको आँगनमा झाँक्री उफ्रिरह्यो। झाँक्रीको डरलाग्दो कुर्लाइबाट तर्सेर म निदाउनु पनि सकिनँ। ममताका दिदीहरूलाई खबर पठाइदिनु पर्यो। मध्यरात बाले भन्नुभयो, बाबुआमाले झाँक्री उफारेरै मार्ने भए। बा भोलि आउँदा औषधि ल्याइदिनु होला, दिदीले सुकेको सासमा भनिन्। म लुकी लुकी खुवाइदिन्छु। बाले दिदीतिर पुलुक्क हेर्नुभयो। बा बिहानै कटासी जानुभयो। 8:15 बजेतिर दिदी र म स्कुल जान हतार हतार भात खाइरहेका थियौँ। अचानक ममता दिदीको घरमा शङ्ख करायो। रुखका हाँगा हाँगाबाट चराहरू भुर्र भुर्र दक्षिणतिर उडे। शङ्खको आवाज सारा मटेर घुमेर फर्कियो। हाम्रा हात अडिए। दिदीले घुँडामाथि अड्याएको थाल भुइँमा पसारिन् र उरी झैँ बाहिर दगुरिन्। म अत्तालिँदै दिदीको पछि लागे। आँगन छेउमा बकुल्ला झैँ टाउको तन्काउँदै आमा ममता दिदीको घरतिर निहालिरहनु भएको थियो। मोसो लतपत्तेका हत्केला बिस्तारै काँपिरहेका थिए। आमा, 81 दिदीको चित्कार निस्कियो। आमाका गोडा लगलगी कापे। आमा लरबरी पिँढीमा थ्याच्छ बस्नुभयो। ओठ चपाउनुभयो। यता दिदीका हिक्का छुटे। उनी बौला झैँ ममता दिदीका घरतिर दगुरिन्। दिदी गोठनेर पुगिसकेकी थिइन्। म पनि दगुरेँ। खनियोको रुखसम्म पुग्दा मेरो आँख खरो भइसकेको थियो। ओठ चुक्का। ममता दिदीको आँगनमा मौन मानिसको भिड गोलाकार थियो। सबैका टाउका तल झुन्डेका थिए। खेतको अग्लो आलीको ढिस्कोमा उभिएर लामिछाने बुढा आकाशतिर फर्काएर उल्टोसँग फुकिरहेका थिए। उनका घाँटीका नसा बेसमारी तन्किरहेका थिए। दिदी भिड छेउसम्म पुगिसकेकी थिइन्। उनलाई भिडभित्र पस्न गाह्रो भइरहेको थियो। म खन्यौका जरामा पुगेँ, जहाँ राता कमिला लस्करै भित्र पसिरहेका थिए। म रुख उक्लिएर बिरामी ढुकुर झैँ तेर्सिएको आँगामा टुक्रुक बसेँ। ममता दिदीको आमा पिँढीमा घोप्टो परेर चिच्चाइरहेकी थिइन्। ज्योतिषनी आमा छेउमै बसेकी थिइन्, आफ्ना कञ्चर समाएर। छेउमा मैले नचिन्ने अरू आइमै पनि थिए। मेरो आँखा ताता भए, चराजे भए। एउटा मसिनो हिक्का निस्कियो। ममता दिदी गोलाकार भिडको बिचमा लमतन्न थिइन्। उत्तानो आँखा बन्द थिए। शरीरमा उही निलो सर्ट, पछाडिपट्टि एकमुठो बाँधिएको कपाल। उनको गोलो र गोरो अनुहार शान्त थियो। पुक्क ग्याला साप्प भएका थिए। अचानक उनको अनुहारमा कसैले सेतो कपडा उडाइदियो। कुन्नी कसले हरिया बाँस पातसहित लतार्दै ल्यायो। भर्खरै ज्योतिषनी आमाले लिपेको भुइँमा दुईजनाले ममता दिदीलाई राखे। जुरुक्क उचालेर राख्दा ममता दिदीको टाउको तल झुन्डियो। शङ्खको आवाज सुनेर चारैतिरबाट मानिसहरू खेतैखेत दगुर्दै आइरहेका थिए। हतार हतार लामिछानी बस्तीतिरबाट, अछामी बस्तीतिरबाट, थारू गाउँबाट भिड बढ्दै गयो। पार्वती दिदी भिडबाट बाहिरिँदै गइन्। उनी हिक्क हिक्क गर्दै थिइन्। छेउमा उभिएको अछामी बुढाले हप्काएजै गर्यो। दिदी गोठको छेउमा उभिन्। अहिले भने गोठमा भैँसी थिएन। दुवै बाँस सिडी झैँ बाँधिए। भर्खरै साइकलमा हुर्दै आएको थारूले ममता दिदीका बाला एउटा पोको दियो। एकछिन अल्मलेर उनले त्यो पोको ज्योतिषी बाला दिए। ज्योतिषीबाले सेतो कपडा पटुका झैँ फनफनी फुकाए र बीचबीचमा लट्ठी बाँधेर बाटो बनाए। आठ नौजनाले कपडामा बाँधिएको लट्ठी समाए, झन्डा समाए झैँ कपडा परसम्म तन्कियो। शङ्ख फुक्दै लामिछानी बुढा अघि लागे। बाटो समाएका मान्छेहरूले पछ्याए। मूल बाटोबाट कपडाको बाटो अमौरी खोलातिर तन्कियो। पहेँलो कपडामा ढाकेकी ममता दिदी जुरुक्क उचालिन् उल्टो बाँसको झ्याप पर्याङमा। ममता दिदीलाई बोक्ने एकजना मगरमामा थिए, अरू त चिनिन। सेतो बाटो अगाडि पुगिसकेको थियो। ममता दिदीलाई लैजाने बेला आमा चाहिँ एकपल्ट छाती चिरेला चाहिँ चिच्चाइन र डलिन्। हाम्रो आमा भने अलि पर कुसुमको रुख लिएर आएर उभिनु भएको थियो। ओडिरहेको पछौराले पटक पटक आँसु पुस्दै पार्वती दिदीलाई पछि लाग्न कसरी दिएन। भन्थे केटीले मलामी जानुहुन्न। म खनिउको रुखबाट तल झरेँ। टाउको निहुराएर हिँडिरहेका मानिसका पछि लागे सबैभन्दा पछि। अगाडि बालेको घिउको गन्ध भने मेरो नाक छेउसम्म आइरहेको थियो। पालबजारका मान्छेहरू पनि ट्वाल्ल परेर मलामीलाई हेरिरहेका थिए। केहीले काने खुसी पनि गर्दै थिए। मलामी अमौरी खोला पुगेपछि बेसमारी धुलो छु उड्यो। पुल छेउ धुलोभित्र बायाँ हातमा अधुरो पङ्खा झुन्ड्याएर भागिराम उभिएको थियो। म छेउमै पुगेका बेला बुढो बर्बर आयो। ऊ बन्देवी खैलिस, बन्देवी खैलिस। अनि बुढो पनि मलामीका पछि लाग्यो। अमौरी खोलाको पुल लागेपछि सेतो बाटो पर सालका पत्रापत्रीबाट वनतिर फनक्क घुम्यो। केटाकेटी मान्छे नआऊ, कसैले मेरा कुममा समाएर भन्यो। जङ्गलमा मसान लाग्छ। म रोकिएँ। मैले हेरिरहेँ। मलामीको लस्करलाई बिस्तारै अँध्यारो वनले निल्दै गयो। मलामीका पछि पछि हिँडिरहेको भागीराम सालका पत्रापत्रीले छेकियो। टाढा टाढा वनमा शङ्खको आवाज गुन्जिँदासम्म म अमौरी खोलाको किनारमा उभिरहेँ। साइकलबाट बाले घर फर्किँदा बाटैमा खबर पाउनुभएछ। ममता दिदी कहिले नफर्किने गरेको होइन। साइकलबाट झर्दा पिँढीमा थपक्क कालो पोलिथिन ब्याग राख्नुभएको थियो। त्यो ब्यागमा ममता दिदीका लागि औषधिका सिसी थिए। बा अबेरसम्म माथिल्लो तलाको अँध्यारो कुनामा बसिराख्नुभयो। फर्कदा बाका आँखा राता भएका थिए। यसरी अकालमै त नमर्नुपर्ने हो, बाले अवरुद्ध गलामा आमालाई भन्नुभयो। ममता आफू त गइन्, सारा गाउँ रुवाएर गइन्। म त मलामी पनि जान पाइनँ। त्यसपछि बा अबेरसम्म मौन बस्नुभयो। रेडियोको नाटक बटारिरहनुभयो। धेरै बेर डुम्रीको रुखतिर एकहोर हेरिरहनु भयो। आमा पनि रात परिसक्दा ममता दिदीको घर हेर्दै टोलाइरहनु भयो। माथि आइज, बाले बोलाउनु भयो। झल्यास आइपुग्छन् कि जस्तो लाग्छ। आमाले बर्र झरेका आँसु साडीको सबकोले पुस्नुभयो। कालले पनि असल मान्छे नै लैजान्छ थुक्क। दिदी त ओछ्यानमै हिक्का छाड्दा छाड्दै मुर्छा परे चाहिँ पल्टिएकी थिइन्। म रातभर निदाउन सकिनँ। जब म आँखा बन्द गर्थेँ ममता दिदी मुसुक्क हाँस्थिन्। भोलिपल्ट स्कुल बिदा भयो। कक्षा छको रोल नम्बर 31 आवाज दिने ममता दिदी रहेनन्। दिउँसोतिर म पाल बजार गएको थिएँ। त्यहाँ पनि ममता दिदीकै कुरा। भूतले लगेर छोड्यो। कोही आफूलाई धिक्कार थिए, दशा लागेर भूत खोज्दै आइएछ। औषधि नपाएर मरिन् बिचारी, अर्कोले भन्थ्यो। यस्ता कुरा सुनेर म पाल बजारमा धेरै बस्नै सकिनँ। हिजो ममता दिदीलाई लैजाँदा छरेको चामल अझै बाटोमा थियो। त्यसबाट जोगिँदै खेतका अलिअलि हुँदै घर फर्किएँ। ममता दिदीको घर हुँदै आउने आँटै भएन मेरो। साँझ पक्क खेतका डिलैडिल लर्खराउँदै हिँडिरहेका मगरमामा हाम्रै घरतिर आए। म आँगनमै थिएँ। उनका आँखा राता थिए। चप्पल र गोडाभरि हिलो लतपत्तिएको थियो। उनका ओठका काप कापबाट र्याल निस्केको थियो। ज्यान डुङडुङती गनाएको थियो। मसित बोलेनन्। पिँढीमा थपक्क बसे। दिदी पनि गोठतिरबाट गोबर गनाउँदै आइन्। उनको हातभरि गोबर लागेको थियो। धुवाँ भरिएका आँखा बोकेर आमा भान्साबाट बाहिर आउनुभयो। आज खुबै धोके छौ त, आमाले मलिन आवाजमा भन्नुभयो। मगरमामा बोलेनन्। गोठको गोरुले चाहिँ टाउको यताउता बटुरे बटारे मुख अमिलो बनाए। दिदी हामी पापी हौ, अचानक मगरमामा बर्बर आए। हाम्रो पाप पखालिन्न। के गर्यो त्यस्तो, मगरमामाले सुनाए। ममता दिदीलाई गाड्न मगरमामाले नै खाल्डो खनेका रहेछन्। खाल्डो खन्दा थकाइ लागेर अलि परको सालको रुखमुनतिर थकाइ मार्न बसेछन्। एकैछिनमा ममता दिदीलाई खाल्डोतिर लतारिरहेका मान्छे कराएछन्। खाल्डोलाई भिडले गरेछ। मगरमामा दगुर्दै खाल्डो छेउ पुगेछन्। खाल्डो भित्र कि ममता दिदीलाई देखेर उनलाई चक्कर आयो रे। उनी भावुन्न भएर थचक्क बसेछन्। होस आउँदा त सबैले ममता दिदीलाई माटोमा पुरिसकेछन्। थाहा छ दिदी, मगरमामाले हिक्का थाम्न सकेनन्। अलिअलि सास त चलिरहेकै थियो। राति बा आँखा राता बनाउँदै गर्जिनु भयो। यो गवार पापीहरू बस्ने ठाउँ हो। भो नकराउनु कि, आमाले बाको हात समात्नु भयो। बा आँगनको डिलमा उभिनु भएको थियो। कटासेबाट आएर बाले हात गोडा पनि धुनुभएको थिएन। आमाले पनि मगरमामाले भनेका कुरा सुनाइदिइहाल्नु भयो। जिउँदै गाडेर बा अझ जोडले कराउनु भयो। दिनभर ज्वरो आएर सुतेकी दिदी आँटीमा देखिन्। उनका गलामा आँसुका सुकेका धर्सा देखिए। यो सारा मटेराका मान्छे अब मेरा लागि मरे। बाको आवाज रुन्चे भयो। कुन दिन यिनले मेरा छोराछोरी पनि जिउँदै गाड्छन्। थु राति बाले भात पनि खानु भएन। कैयौँ घन्टा घ्यार घ्यार रेडियोको नाटक बटारेर बस्नुभयो। मैले पहिलोपल्ट बाला यति रिसाएको देखेको थिएँ। डरले सुते चाहिँ गरेको निदाइहालेछु। मसिनो खासखुसले मध्यरात म्युजे। बा र आमाको ओछ्यानको सिरानेर लालटिन बलिरहेको थियो। आमाले बाको निधारमा पानीपट्टी लगाइरहनु भएको थियो। कपडाको टुक्रा बाको निधारमा एकछिन राखेर आमा फेरि टालो लोटामा डुबाउनुहुन्थ्यो। मैले धेरै नकराउनु नसोच्नु भनेकै थिएँ। आमाले मसिनो आवाजमा भन्नुभयो, टाउको चड्के छ त। बा बोल्नु भएन। सन्चो भयो। एकछिनपछि आमाले सोध्नुभयो। अलिअलि बाले खुट्टुको थुक निल्नुभयो। मैले खुसुक्क पल्लो पलङका बालाई कोल्टे परेर हेरिरहेँ। बाको सास अमरी खोलाको पानी चाहिँ सुसाइरह्यो। मैले ओछ्यानमा छामछुम गरेँ, तर अघिसम्म निदाइरहेको बिरालो कतै भेटिएन। दिदी र म दुई दिनपछि स्कुल आएका थियौँ। ममता दिदीको झसलको आएर दिदी बाटामा तिनपल्ट रोएकी थिएँ। तेस्रो घन्टीमा म झप्प झप्प निदाउँदै घोप्टो परिरहेको थिएँ। ए वृषबहादुर, बाहिर जाऊ, सरले भने। किन सर, तिम्री दिदी आछिन्। मैले ढोकातिर हेरेँ। पिन्चे अनुहार लाएर दिदी उभिएकी थिइन्। म घोसे मुन्टो लाउँदै बाहिर निस्केँ। हिँड घर जाम, दिदीले भनिन्। म अकमकिएँ। हिँड के, मलाई ज्वरो आयो। म कक्षा कोठामा छिरेँ, सरतिर हेरेँ। सरले पनि इसाराले जा भने। बाटोमा दिदी एक शब्द बोलिनन्, अघि अघि हिँडिन्। मैले पछ्याइरहेँ। दुई बजीतिर अमरी खोला पुगेपछि दिदी टक्क अडिन्। खोला पारी घनास सालगारी थियो। दिदीले मेरो हात समात्दै त्यतै जाम पो भनिन्। जान्न जान्न के, मैले हात झड्कारेँ। दिदीले झड्कारीको मेरो हात फेरि च्याप्प समाउँदै मसिनो स्वरमा भनिन्, एकैपल्ट जाम न, एकैपल्ट। दिदीको रुन्चे अनुहारले जित्यो। लेउका छोक्राले भरिएको घुँडासम्मको पानी टेक्दै म पारी पुगेँ। दिदी पनि पछि पछि आइन्। स्कर्टको तल्लो फेर पानीले रुझाउँदै मसिनो र साँगुरो बाटो फनफनी रिङ्दै वनभित्रभित्रसम्म पुगेको थियो। ठक ठक काठे चराले रुख ठोङ्गिरहेको थियो। डरले काँपिरहेका हामी उराट र सन्नाटा भरिएको वनमा सराक सराक हिँडिरहेका थियौँ। खत्र्याक्क एउटा लोखरके झ्याङमा छिर्यो। सालका रुखका फराकिला आँगा र धुम्मा पातले छाता झैँ सूर्य छेकेका थिए। कहिलेकाहीँ मात्र घामको धार रुखको फेद झरे झैँ देखिन्थ्यो। मेरो हातगोडा बिस्तारै कमजोर हुन थालिसकेका थिए। म काँतर अनुहार दिदीतिर फर्काएर बरबर आएँ। दिदी नजाम, हिँड्न, नजिकै त होला नि। वनमा न त कतै गोठाला छन्, न त गाई भैँसी। गोठालाले गीत गाए जस्तो मधुरो आवाज कता कता गुन्जिरहेको थियो। अलि पर पुच्छर फनफनी रिङ्गाउँदै एउटा ढेँडु अग्लो सालको रूख उक्लियो। एउटा हाँगाबाट अर्कोमा हाम फाल्यो। बल्ल देखियो, ऊ त्यहाँ रहेछ जियान, दिदीले देखाएन। मैले त्यतातिर हेरेँ। शरीरभरि कमिला हिँडे चाहिँ पिड्का पिड्के उम्रिए। डराएपछि यस्तै हुन्छ। खनेको माटो नौ दिनपछि पनि उस्तै थियो। पानी परेको थिएन, त्यसैले होला। बिच्नेरै कुनै जनावरले बिस्टाएछ गोबर। चिहानमा फुटेका राता चुरा थिए र सँगै धुलाम्बे एक गुच्छा रातो रिबन गुजुल्टिएको थियो। म कल्पना गर्थेँ, ममता दिदी बाहिर निस्केर टुक्रोको चिहान छेउ बसेकी होलिन्, फिजारेर आफ्ना कपाल। तर ममता दिदी त कतै थिएन। दिदीले आँसु थाम्न सकेनन्। ममता, मलाई नबिर्सिएस है भन्दै चिहान छेउ बसेर दिदी खुब रोइन्। म पनि रोएँ। दिदी अब जाम, मैले दिदीको हात ताने अनि हामी घरतिर दगुर्यौँ। बतासभन्दा छिटो अङ्गनारीमा हरियो विष भरिएको गोमाले लखेटिरहेछ। भोलिपल्ट दिदी फेरि स्कुल गएनन्, ज्वरो आएछ। मलाई पनि जानु मन लागेन। दिउँसोतिर अचानक चिर र चिच्याउँदै दिदी आफ्नो कोठाबाट बाहिर निस्किन्। आमा र म पिँढीमा चिया पिउँदै थियौँ। जससँग भयौँ, के भयो आमा कराउनु भयो। मन्दिरमा ममता बसेकी छ, दिदी जगट्टा फिजाउँदै तल तगुलिन्। आँगनमा उभिँदा उनका गोडा बेसमारी काँपिरहेका थिए। ए जात हेर के छ भित्र, आमाले मात्र हेर्नुभयो। मेरा नौराडी फतक्क गले। त बलियो छस् जात, आमाले अलिकति आँट भरिदिनुभयो। म लगलगी काँपेको गोडा लिएर माथि उक्लेँ, जहाँ सन्तोषी माता थिइन्। ठ्याक्कै त्यही कुनातिर गुजुप्प अँधेरो थियो, मुटुसम्म चिसो फैलियो। आँखा चिम्लाँदै अन्धाधुन्ध लात बजारे। कार्टुनभित्रको मन्दिर भुइँमा पछारियो। मरेको मुसा चाहिँ हातमा झुन्ड्याउँदै माथिल्लो तलाबाट हुर्याउँदै आँगनमा फालिदिएँ। कार्टुन भत्कियो, अगरबत्तीको पाकेट फुट्यो, सन्तोषी माताको फोटामा घाम फिजारियो। मुसुकको सन्तोषी माता मुस्कुराएकी थिइन्। आमाले आँगनमा पछारिएका सबै चिज बोरामा खान्नुभयो। सन्तोषी माताको फोटो, अगरबत्ती, घन्टी। जा अमौरी खोलामा बगाइदिए, आमाले बोरामा सार्दै भन्नुभयो। म बोरा बोकेर अमौरी खोलातिर दगुरेँ। कमजोरीले यस्तो हुन्छ, साँझ बाले भन्नुभयो। यो पनि रात दिन रोको रहेछ। फोटा पनि नहेर भनेको मान्दिनँ, आमाले भन्नुभयो। दिनभरि ममताको फोटो हेर्छे, जजलको आउँदो रुन्छे। दिदी फेरि रोइन्। भोलिपल्ट बिहान त बा पनि फोटो नै हेरिरहनु भएको थियो। लामो आई काटेर म उठेँ। लौ बाले फोटा त कैँचीले काट्न थाल्नुभयो। मैले टुवाल्लो परेर हेरिरहेँ। फोटाको काटिएका दुई टुक्रा बाले एकछिन हेर्नुभयो। म ओछ्यानबाट झरेँ। यहाँ बाले बोलाउनु भयो। बाले फोटोको एक टुक्रा मतिर बढाउनु भयो, मैले लिएँ। बाले दिएका टुक्रामा ममता दिदी हाँसिरहेकी थिइन्। फोटोमा ममता दिदी हाम्रो छेउ उभिएकी थिइन्। बाले छेउबाटै काट्नुभएछ। जा बाले भन्नुभयो, सुटुक्क अमौरी खोलामा बगाइदिए, न त तेरी दिदी फोटा हेर्दै रोइरहन्छे। मैले टुक्रा जाँगेको गोजीमा हालेँ। सुस्तरी भर्याङ ओर्लेर बिस्तारै बेसमारी अमौरी खोलातिर दगुरेँ। कार्यक्रम श्रुति सम्वेक तपाईँले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेजिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चुमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरङ्ग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसैको बाँकी अंश वाचन सुनौ। बाला स्ट्रेचरमा राखेर म तलतिर दगुराइरहेको थिएँ। बाला एकदम पातलो होस् थियो। बिहान पख बाका तालुमा नसा फेरि बौलाएको थिए। फाँफा गर्दा गर्दै बाको होस् रहेन। कम्मर चुडियो, बाले दारा किट्नु भएको थियो। मरिहत्ते कसरी हेर्नु त भन्दै आमाले दुई चक्की ब्रुसेट खुवाइदिनु भयो। आगोमा हिँडेर आए चाहिँ बाका पैताला एकदम रापिला थिए। त्यस्तै निधार, जता छाम्यो त्यतै ज्यान त भट्टी झैँ रापिलो, भित्रभित्र आगो भर र सल्किए जस्तो। अबेरसम्म मैले निधारमा पानीपट्टि राखिदिएको थिएँ। पानीपट्टि एकैछिनमा सुक्थ्यो। आमाले झ्यालबाट उज्यालो भित्र नआएसम्म बाका गोडा पानीले भिजाइरहनु भयो। बाला बिहानसम्म होस् थिएन, नत्र सोध्नुहुन्थ्यो कहाँ लैजान लागेका छौ। स्ट्रेचरमा राख्दा खुब छटपुराउनु भएको थियो। गहिरो घाउमा तिखो ठुटो ठोक्किए झैँ दारा कटकटिएका थिए। स्ट्रेचर तान्दै म गेटसम्म पुगेँ। आमा पानीको बोतल बोकेर पछि पछि आउनुभयो। बिहान 11 बजे नै घाम चर्को भइसकेको थियो, हात छेउ आउला जस्तो। जेठको घाम नभरभराएर के गरोस् त। बाहिर गेटसम्म पुग्दा त बा हलचलहीन भइसक्नु भएछ। बाढीले किनारमा पछारिदिएको मुडो झैँ हातका आउँला भने काँपिरहेका थिए। बाला जता छोयो त्यति दुख्छ, एम्बुलेन्समा कसरी राख्नु। बनन्न भुइँ हल्लियो, म थ्याच्च बस्न सकिनँ। एम्बुलेन्सको ड्राइभर आयो, ढोका खोल्यो। तिस त नागेको होला नै, निलो प्यान्ट र घिउ रङको सर्ट लगाएको थियो, कपाल घुङ्गुरिएको थियो। बाका गोडातिर उभिँदै उसले भन्यो, उताबाट उठाउनुहोस्। बाको ज्यान दिनदिनै गरुङ्गो हुँदै गएको थियो। एम्बुलेन्सको बीचको लामो सिटमा राख्दा बाले बेसमारी अनुहार बिगार्दै फुवा फुवा गर्नुभयो अनि शान्त आमा बाको टाउको काखमा राखेर एम्बुलेन्सको सिटमा टोलाउनु भयो। म छेउतिरको सिटमा चुपचाप बसेँ। टुई 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 एम्बुलेन्स सुर्खेत रोडमा बेसमारी कुद्यो। फटफट सडक छेउ बिजुलीका पोल आउँथे, जान्थे एम्बुलेन्सको मैलो झ्याल बाहिरका फराकिला खेत, खेतबीचका ससाना घर। केहीले मन तानेनन्। बाको पीडाले निलो भएको अनुहारले लगाम लाएर मलाई आफूतिर तानिरहेको थियो। बेला बेला आमा पछारिएको भङ्गेराको चुच्चो झैँ प्याक प्याक खुलेको बाको मुखमा दुई तिन थोपा पानी चुहाइदिनुहुन्थ्यो। बाको चुच्चिएको रुद्रघण्टी बिस्तारै हल्लिन्थ्यो। आमा चोराउनाले रङ उक्किरहेका कर्कट पाठा जस्ता बाका ओठमा पानी हालिदिनुहुन्थ्यो। हामी नेपालगञ्ज जानला, आमा बेला बेला बाका कानमा झुक्नुहुन्थ्यो टाउकाको एक्सरे गर्न। नेपालगञ्जको वीरेन्द्र चोकमा गाडीको लामो पङ्क्ति थियो। त्यो गाडी कानका जाली च्यातिने गरी हर्न बजाइरहेका थिए। रिक्सा, मोटरसाइकल, टाँगाको आवाजमा एम्बुलेन्सको टोटी पनि थपिएको थियो। चोकमा हात बाँधेर उभिएको वीरेन्द्रको सालिक पनि एकदम चुपचाप। ट्राफिक पुलिस सिटी बजाइरहेको थियो। जे होस्, गाडीहरूले बिस्तारै एम्बुलेन्सलाई बाटो दिन थालेका थिए। मेरा निधारमा चिटचिट पसिना उम्रिन थालेका थिए। अगाडिको ट्रकले फालेको कालो धुवाको मुस्लो बटारिँदै आउँथ्यो र एम्बुलेन्सका सिसामा ठोकिन्थ्यो। एम्बुलेन्स चिच्याउँदै तालुमा रातो बत्ती बाल्दै अगाडि घिस्रिरहेको थियो। अगाडिका बाइकवाला पनि बाटो दिन्थे र एम्बुलेन्सको सिसाभित्र आँखा काट्थे। सायद तिनले पनि देखे होलान् एम्बुलेन्सभित्र झोक्राइरहेका दुब्ला, थकित र टिट लाग्दी एउटी बुढी आइमै पनि एउटा केटो जसको आशाको त्यान्द्रो अझै छुटेको थिएन। मैले कल्पना गरेँ यिनै घामले पग्लेका सडकमा बा कतिपल्ट मुसुमुसु हाँस्दै गोल्ड स्टार जुत्ता लतार्दै हिँड्नुभएको होला। तिनै लहरे सज्जेका मिठाई पसलमा निधार पुस्दै ठन्डा पिउनुभयो होला। कतिपल्ट यस्तै चोकमा एम्बुलेन्सलाई बाटो छाडिदिनु भएको होला। एम्बुलेन्स फनक देब्री मोडियो। साँगुरो बाटोमा फनफनी घुम्दै एउटा ठुलो गेटभित्र पसेर थ्याच्चो रोकियो। गेटको निधारमा निला अक्षरमा लेखेको थियो ओम हस्पिटल। पहाडबाट खसेको ढुङ्गो चाहिँ ढलपलाउँदै म बाहिर निस्केँ। स्ट्रेचर खोज्न थालेँ। हस्पिटलभित्र भेटियो, पिसार्दै बाहिर ल्याएँ। बाहिर यताउता छरिएका मानिस कतै बेन्चमा त कतै कुनातिर खासखुस गरिरहेका थिए। कसैले भने एम्बुलेन्सको खुल्ला ढोकाभित्र च्याउँथे, जहाँ आमा बाको टाउको काखबाट उठाएर सिटमा राख्दै बाहिर निस्कन खोजिरहनु भएको थियो। उठ्दा दुईपल्ट सुस्केर हाल्नुभयो। ड्राइभर हुत्तेर हस्पिटलभित्र पसेको थियो, आएन। आमा र मैले ठस ठस कन्दै बाला फेरि स्ट्रेचरमा राख्यौँ। फिक्का रातो पिसाब भरेको थैलो सँगसँगै लतारियो। बाको मूत्र थैलीमा घुसारिएको पाइपमा झट्का पऱ्यो भने मलाई डरले डस्यो। हतारिँदै थैलो स्ट्रेचर मुनतिर बाँधे। जुन कोठामा स्क्यानर छ भनेर मलाई भनिएको थियो त्यहाँको ढोका बन्द थियो। जहाँ बिल काट्नुपर्छ भनेर बुझाइएको थियो त्यहाँ दुई तिनजना मानिस चुम्मिएका थिए। अघिल्लो मानिस सिसाको चेपबाट भित्र केही सोधिरहेको थियो। फनफनी घुमेको साँगुरो बाटोमा स्ट्रेचर तानेर ल्याउँदा मेरा काखी फब्बाइसकेका थिए। फटट्ट घुमिरहेको पङ्खा मुनतिर स्ट्रेचर अडाउँदै म भित्तासँग टाँसिएको बेन्चमा थचक्क बसेँ। तलमाथि भइरहेको साँगुरो पेट र तलमाथि छरिरहेको रुद्रघण्टीले मात्रै लागिरहेको थियो। बा निधाउनु भएको छ। आँखा बन्द थिए भने निधार र गालाभरि पसिनाका दर्का। तातो हावा फालिरहेको पङ्खाले झन् पसिना थपिरहेको थियो। आमा टोलाउँदै यताउता हेर्दै उभिनुभयो, मतिर हेर्नुभयो। मैले बस्नुहोस् न भनेर इसारा गरेँ। आमा लुरुक्क मेरै छेउमा बस्नुभयो। काउन्टरमा पालो आयो। स्क्यान गरेको 3200 लाग्ने रहेछ। मैले आमालाई भने। आमाले पटुका फुकाल्नुभयो, मैले लिएको सेतो पटुका। पटुकाबाट कालो पोलिथिनको डल्लो झिक्नुभयो। आमाले हजारका तिनवटा र 100का 2वटा नोट दुईपल्ट गन्दै मतिर बढाउनु भयो। मैले लिएँ, नोट सहितको हात काउन्टरभित्र चिराएँ, नोट दिएँ, बिल लिएँ। एकैछिनमा पङ्खाको फ्याटफ्याटलाई चिर्दै बाको नाम उच्चारण गरियो, हर्षबहादुर। मैले हतार हतार स्ट्रेचर धकेलेँ। सेतो र टल्किएको स्क्यानरमा स्ट्रेचर सहितको बाको टाउको भित्र पस्यो। मुखमा हरियो पट्टी र आँखामा कालो चस्मा लगाएको मानिस सिटी स्क्यानरको छेउमा उभिएको थियो। उसले बिस्तारै भन्यो, आँखालाई असर गर्छ, टाढा उभिनुहोस्। आमा र म कुनातिर सर्यौँ। मेसिन चल्यो। आकाशमा बिजुली चम्के जस्तो झिलिक्क भयो। साइकलका तिल्ला जस्ता रङ्गी बिरङ्गी प्रकाश बाका छातीसम्म फैलिए। ती मसिना प्रकाशका धारा यताउता हल्लिए। एकछिनमा मेसिन बन्द भयो। मुख चोपेको मानिसले स्ट्रेचर बाहिर लैजाने इसारा गर्दै थकित आवाजमा भन्यो, एक्सरे केही बेरमा तयार हुन्छ। मैले स्ट्रेचरलाई लतार्दै अघिकै ठाउँमा राखेँ। हलचलहीन बा, मौन आमा, पङ्खाको फटटट, उकुस मुकुसलाई भित्रै छोडेर म फुत्त बाहिर निस्केँ। घाम भरभराइरहेको थियो, अलिकति माथि पनि हेर्नै नसकिने। एक दुई रुख उगिरहेको जस्तो देखिन्थे। एउटा पात हल्ले त मरिजाउँ। मैले सुनेको थिएँ नेपालगञ्जमा त गर्मीले उड्दा उड्दै काग नै भ्यात भ्यात खस्छन् रे। म अल्मली कता जाउँ के गरौँ। सडक छेउका पसल पसलमा अङ्गुरका झुप्पा देख्दा म मलिन भएँ। बाले मटेर छँदा कसरी अङ्गुर लैजानुहुन्थ्यो यही नेपालगञ्जबाट। गोजीमा 15 रुपियाँ फेला परे। एक पाउ अङ्गुर किनेर ओम हस्पिटलको ठुलो गेटभित्र पसेँ। आमा बेन्चमै अडेस लागेर निदाउनु भएको थियो, टाउको पछाडि ढल्केको थियो। बा स्ट्रेचरमा उत्तानो, पङ्खाले उहाँका कञ्चट वरपर जाँगेका कपाल बिस्तारै हल्लाइरहेको थियो। दायाँ गोडा स्ट्रेचर बाहिर झुन्डिएको थियो। मैले गोडालाई थपक्क स्ट्रेचरमाथि राखिदिएँ अनि आमाका कुम छोएँ। झस्किँदै आमाले सोध्नुभयो, के हो अङ्गुर। मैले दिएको झुप्पाबाट आमाले एकदाना अङ्गुर चुनाल्नुभयो र मिठो माने जस्तो मुख बनाउनु भयो। फेरि दुई तिन दाना चुनालेर मिनरल वाटरले पखाल्नुभयो र बा छेउ पुगेर सोध्नुभयो, अङ्गुर खानुहुन्छ। बाले नाइ भन्दै टाउको बटार्नुभयो, एउटा त खानुहोस्। आमाले कर गर्नुभयो, मिठो छ के। बाले मुख उगार्नुभयो। अङ्गुरको रसिलो दाना बचेराको खुल्ला मुखमा चारा खसे चाहिँ खस्यो। बाले चपाउनु भयो, ओठ वरिपरि जिब्रो फनक्क घुमाउनु भयो, अर्को खानुहुन्छ। बाले टाउको हल्लाउनु भयो। आमाले अर्को दाना मुखतिर बढाउनु भयो। ठिक त्यही बेला काउन्टरतिरबाट आवाज आयो, हर्षबहादुर एक्सरे तयार भयो जस्तो छ। म आवाज आएतिर दगुरे चाहिँ हिँडे। सिटी स्क्यान हात परेपछि हामी कोलपुर फर्किन त तयारियौँ। एम्बुलेन्समा छिरेपछि आमाले टाउको काखमा राख्दै बाला सुनाउनु भयो, अब हामी अस्पताल फर्किनेला। एम्बुलेन्स सुर्खेत रोडमा बेतोडले दगुर्यो। मैले झ्यालबाट बाहिर च्याउँदा देखेँ आकाशको पल्लो पुछारमा पुगेको घामको एम्बुलेन्सको छाया अगाडि परेको थियो र एम्बुलेन्स आफ्नै छाया कुल्चिँदै दगुरिरहेको थियो। एक दिन अचम्मै भयो, बा दिउँसै घर आइपुग्नु भयो। बाको साइकललाई अर्को साइकलले पछ्याइरहेको थियो। बाले साइकल आँगनमा अडाउनु भयो, म तल झरेँ। बासँगै आएको मानिसले पनि साइकल अडायो र एकपल्ट फनफनी घुमेर घरको यताउता हेऱ्यो। पढेस् कि खेल्दैछस्, बाले सोध्नुभयो। मैले केही पढेको थिइनँ, बोलिनँ। आमा खै मगर्ने भाइजूकोमा जा पानी दिए त। म भान्सामा छिरेँ र काँचको लोटामा पानी छल्काउँदै गएँ र नयाँ मान्छेलाई दिएँ। उसले हाँस्दै लोटा समाएर पानी गुट्कायो। ऊ त्यो कुसुमको रुखदेखि उतासम्म, बाले इसारा गर्दै भन्नुभयो आँगनको बिचमा उभिएर। आँखी माउमाथि ख्याप्प हत्केला अड्याउँदै उसले त्यतातिर हेऱ्यो। हिँड्नुहोस् एकपल्ट सबै देखाउँछु, बाले भन्नुभयो। बा गोठतिर लाग्नुभयो र बाले गोठ अगाडि उभिएर केही भन्नुभयो। अग्ला र लहरै उभिएका मेवाका रुखमुनतिर खेततिर लाग्नुभयो। मान्छे यताउता हेर्दै पछि लाग्यो। के गर्न लाग्यो कुनी, मैले आँगनमा उभिएर हेरिरहेँ। बेला बेला बा खेतका आलीमा उभिएर दायाँ हातले अल्ली पर इसारा गर्नुहुन्थ्यो। मानिस बाको नजिक आएर केही सोध्थ्यो। बा निमको रुख पछाडि छेकिनु भयो। अलि बेरपछि आमा आइपुग्नु भयो। यताउता चियाउँदै आमाले सुस्केर हाल्नुभयो। थाके झैँपिँडीमा थ्याच्छ बस्नुभयो। दुईवटा साइकल छन् त, खोइ को नयाँ मान्छे आछन्, मैले त चिनिनँ। मैले चप्पल खोज्दै भने तिनलाई लिएर बा खेततिर जानुभएको छ। आमाले फेरि साइकलतिर हेर्नुभयो। मैले डेरीको छेउमा चप्पल भेटेँ। जा त गाई गोरु आइसक्यो होलान्, आमाले भान्सातिर छिर्दै भन्नुभयो। पाहुना पो हुन् कि दाल बसाल्नु पर्यो। म कुदेँ। लौ पाल बजारमा त कत्रो भिड हो, सबै मानिस पसल पसलका अगाडि उभिएका थिए। भिडमा उमा दिदी र दैलेखी साउजी पनि थिए। तिनले घाँटी तन्काइ तन्काइ कटासीतिर हेरिरहेका थिए। म पनि भिडमा उभिएँ। भागीराम थारू पनि छक्क परिरहेको थियो। कुन्युभन्दा अग्लो हात्ती ढलक ढलक पाल बजार आउँदै थियो। मैले पहिलोपल्ट हात्ती देखेँ। हात्तीको टाउको नेर एउटा दुब्लो मानिस बसेको थियो। सुसेली हाल्दै उसले पाल बजारको बिचमा हात्ती रोक्यो। म दुई मानिसको पछाडि छेलिएँ। डर पो लाग्यो त, कस्तो हो हात्ती पनि। बोर्लाका पात जस्ता कान, घरका खामा जति मोटा खुट्टा, ठाउँ ठाउँ खुम्चिएको र झोलिएको खरानी रङको छाला, बाहिर निस्केका सेता र लामा दाँत, गहिरा आँखा। हात्तीले सुँड माथितिर फर्कायो। पानको पात झैँ लाम्चो मुख अलिकति उग्रियो। म झन् तर्सेँ। सुनेको थिएँ हात्तीले भेट्यो भने एउटा गोडाले च्याप्छ र सुँडले तान्छ, मान्छेलाई त दुई चेरा नै बनाइदिन्छ। उमा दिदीले डराउँदै पाँच रुपियाँको नोटको चुच्चाले हात्तीको सुँड छोइन्। हात्तीको ज्यान थरथरायो, सुँड पनि बटारियो। आमै, उमा दिदी पछारिउँला झैँ उछिट्टिन्। दाँत देखाउँदै सबै गलल्ल हाँसे। उमा दिदी रातो अनुहार बनाएर आफ्नो दोकान अगाडि उभिन्। त्यसपछि मान्छेहरूले हात्तीको कोटामा एक दुई पाँचका नोट फाले। फुत्त फुत्त धेरैले हात्तीका मोटा खामा जत्र पछाडिको खुट्टा छुँदै अलि पर उभिएर रमिता हेर्न थाले। हात्तीको टाउकाको छेउ बसेको मानिसले हात्तीको पेटमा झुन्डेको रस्सीको भर्याङ टेक्दै बिस्तारै तल ओर्लियो। उसको जिङ्रिङ्ग कपाल र कपडाभरि धुलै धुलो थियो। राम राम, ऊ पहिला दाँत देखाउँदै हाँस्यो। उसले सबै पैसा सोर्यो। सर्टको माथिल्लो टाँक खोल्दै पैसा खोज्दा उसको पेट फुले चाहिँ भयो, अनि हात्तीको सुँड सुमसुमायो। फेरि रस्सीको भर्याङ समाउँदै हात्तीबाट माथि उक्लियो। पछाडिको मसिनो पुच्छर हलाउँदै हात्ती पछा पहाडीपुरतिर लम्कियो। हात्तीका पैतालाका छापलाई घोप्टो पारेर सबैले डोगे। उमा दिदीले एक पाइला माटो सोरेर प्लास्टिकमा राखिन्। अरूले पनि त्यसै गरे, लक्षिणको हुन्छ भनेर। हात्ती पुग्यो होला थारू गाउँमा। कुकुरहरू एकनाश भोग्न थाले। हात्ती हेर्दा हेर्दै गाई गोरु त घरतिर लागिसकेछन्। लक्षिणको हुन्छ भने त माटो म पनि लैजान्छु मैले सोचेँ, तर सोहोर्न लाज लाग्यो। दगुर्दै पालबजारभन्दा पर पुगेपछि लाज गयो। हात्तीको चाख्लो पद छाप्नेर उभिएँ। हतार हतार सर्ट खोलेँ, माटो राखेर सर्ट कुटिरो पारे, अनि करङ मर्काउँदै घरतिर दगुरे। अलच्छिना मसान भान्सामा आमा पटर र कराईको मकै झैँ कराउनु भयो। कस्तो नाङ्गा हिँडेको, लुगा कहाँ फालिस? मैले लक्षिण ढोका छेउ थपक्क राखेँ। मेरा करङ देखेर दिदी हाँसिन्। लक्षिण हुन्छ रे, म हाँसेँ। हात्तीले टेकेको माटो ल्याएको मुर्दार सर्टमै पोको पार्नुपर्छ त। बाली मात्रै हेर्नुभयो, बोल्नु भएन। अगेनामा आगो धिपधिपाइरहेको थियो। छड्किएर खसेका भातका सीता अगेनामा डढिरहेका थिए। बीचबीचमा जलिरहेका कोइला चड्किन्थे। आँधी हुरीपछिको रुख जस्तो सबै मौन थिए। अर्को सर्ट भिरेर लुसुक्क म उत्तरपट्टिको भित्ता छेउ बसेर डेस्छेँ। काँसको थालमा भातका केही सीता छरिएका थिए। बाले चराले झैँ सबै टेप्नुभयो। अगेनामा औँलाका टुप्पा पखाल्नुभयो। पिर्कामा शान्त बसेर दुवैगोडा फट्याउँदै आगोतिर पिँडौला फर्काउनु भयो। घर हेरिसके। मर्दै गएका गोल चिम्टाले चलाउँदै बाले भन्नुभयो, 75,000 कुरा मिल्ला जस्तो छ। के भनेको होला यस्तो, मैले केही बुझिनँ। शुक्रबारको सायद पार्नु पर्ला। बाले गडेर आमाको अनुहार हेर्नुभयो। आमाले काँसको थाल आफूतिर तानिसक्नु भएको थियो। पनि उसले एक चोइलो भात काट्दै थालमा राख्नुभयो र भन्नुभयो, बल्ल तल्ल नचुइने घर भनेको छ, चटक्कै त छोड्न नहुने। के गर्छस् त, बाले भन्नुभयो, यहाँको माटोमा पाप भरिएको छ। आज भने आमाले काँसको थाल मतिर धकेलिदिनु भयो। बाफ उडिरहेको तरकारी र भातभन्दा पनि मेरो ध्यान बाको कुरातिर थियो। जमिन हो, आमाले भन्नुभयो, यसरी बेच्न त नहुने हो। त्यो कटासे जस्तो बजारको पनि कुनै भर हुन्न। बसाइ सर्नै परे सुर्खेत सरेको भए हुन्थ्यो। व्यापार गरेर पैसा कमाएपछि किनौँला त। सुर्खेतमा आफन्त छन् भनेर के गर्ने, तिनीहरूले धेरै उधारो लान्छन्। उधारो दिएन भने भोलिपल्टदेखि थुक्न थाल्छन्। व्यापारीले कहिल्यै आफ्नो ठाउँमा व्यापार गर्नु हुँदैन। व्यापारको पनि के भर, आमाले दिदी र मलाई पालै पालो हेर्नुभयो। व्यापारी भएन भने यिनले पछि के खालान्, यिनलाई पढाउने हो। पढाइ भनेको ठुलो रुखको ओत हो, झरी होस् या घाम त्यसैले ओत दिन्छ। खेत छ भनेर के गर्ने, म आफू जोत्न पनि सक्दिनँ। अब बाली मात्रै हेर्नुभयो, जमिन राख्यो भने यसले पनि पढ्दै पढ्दैन, खेत जोत्छ, खेतालो हुन्छ। हुर्क्यो भने मेरा बा आमाले केही राखिदिनन् भन्छ, आफैले गर्छ खान्छ। हामीले त हिँड्न सिकाइदिने हो, लोट्छ उठ्छ हिँड्छ। मैले सिर्ने उराएँ, हुन त हो आमाले यति भन्नुभयो। सुत्ने बेला टुकीको उजालोमा बाले सोध्नुभयो, सामान लैजान कति लडिया चाहिएलान्? 2-3 चाहिएलान् के अरे? त्यसपछि कुनै आवाज आएन। मलाई पनि रातभर निद्रा लागेन। आँखा चिम्ले, कसरी छाडिएला यो मटेरा? अघिसम्म छलफल भएको थियो, के लैजाने, कालो बाकस, सिरक, डस्ना, भाँडाकुँडा, नागरिकता, हाम्रा चिना, धेरै नाम भेटेनन् जो हामीसँग साथ लाग्थे। मेरो मन च्यातियो, के छाड्ने? अमौरी खोला, डुम्रीको रुख, यो घर, यो गोठ, लहरै उभिएका मेवाका रुख, पञ्चे गोरु, लक्ष्मी गाई, आँगनको घन्टी फुल, यी चरा। मलाई सबै लैजाउँ जस्तो लाग्यो। कटासे सबै, तर सबै अटाउने झोला मसँग थिएन। मधुरो टुकीको उज्यालो भित्ताहरूमा पहिलेदै छरिएको थियो। सायद चन्द्रमा पहाडी पूर्वक घुम्न निस्किसकेको थियो। कुकुर भुकिरहेका थिए। झोक्राएको डुम्रीको रूपमा एकनाश झ्याउक्रीले सुसेली हालिरहेका थिए। मैले सोचेँ, खुब सोचेँ, बसाइ सर्दा लैजाने त केही हुँदा रहँदा रहेनछन्, सबै थोक छुट्दा रहेछन्। मटेर छाड्ने दिन, सायदमा भोको हिँड्नुहुन्न भनेर हामीले बिहानै भात खाइरहेका थियौँ। तोरीको साग, मासको दाल र बासमती चामलको मगमगाउँदो भात। खाना खाँदा कोही बोले त मरिजाउँ, सबै अँगेन अगाडि थियौँ, सबैको अगाडि बाफ उडिरहेको बात, पन्छीगोरु बेला बेला कराउँथ्यो, आवाज सुनेर आमा टोलाउनुहुन्थ्यो। म जुठो थाल लिएर बाहिर निस्केँ, मगर मामा पिँढीमा टुक्रुक बसेका थिए, आँसीको तिखो चुच्चाले भुइँ कोतरिरहेका थिए। हाँस्दै सोधे, भात खानुभयो भान्जा? अँ। रक्षण थालमा राखेर म मगर मामातिर फर्किएँ। उनले कम्मरको खुर्पेटो फुकाले, यहाँ आउनुहोस् त, यो खुब मनपर्छ होइन? अँ। चिसो हात जाँगेको पिततिर दसार्दै म उनी छेउ उभिएँ। लैजानुहोस्। म झस्केँ, यस्तो खुर्पेटो मलाई। शरीरमा हर्षका मसिना काँडाहरू उम्रिए। म उनी नजिक पुगेँ। उनको पसिनाको अमिलो गन्ध मेरो नाकमा पुरा पुराबाट स्वाट्ट पस्यो। उनले खुर्पेटो मेरो कम्बर नजिक पुर्याइदिए। मैले गरुङको खुर्पेटो आफ्नो हातमा लिएँ। यो चिनो हो, अब मलाई बिर्सिन पाउनुहुन्न। मगर मामाले हाँस्दै भने, मा बाहिर निस्कनु भयो। माले खुर्पेटो देख्नुभयो भने डरले म खुर्पेटो छातीमा टाँसेर माथि उक्लेँ। बर्याङमा घन्टी फुल्ली मेरो पिँढोला छोयो र हलियो। माथि लहरै बाँधिएका कपडाका गुन्टामध्ये एउटा गुन्डामा नदेखिने गरी खुर्पेटो घुसारिदिएँ। मुन्तिर बाह्र बगरमामा मौरी जे भुनभुनाइरहेका थिए। म एकछिन घरका कुना कुना हेर्दै टोलाएँ। बिहानै आमाले लक्ष्मीका लागि कुना कुनाबाट कुरियान बढारिदिनु भएको थियो। म तल झर्दा ज्योतिषी बा पनि आइसक्नु भएको थियो। हातमा तातो चियाको स्टिल गिलास खेलाउँदै बासँग भुनभुनाइरहनु भएको थियो। उहाँले नै त हो सायद हेरिदिएको। शुक्रबार हिँड्नुहोस्, 1:15 राम्रो सायद परेको छ। ठिक 11 बजी घाम डुम्रीको टुप्पिनेर झल्केको थियो। ज्योतिषनी आमा र मगर्ने बाइजू सँगसँगै आँगनमा झुल्किए। सबैको अनुहार मलिन थियो, रुला रुला झैँ गर्थे। थपिनी फुपू पनि राउकोलाई रातो पछेराले छेक्दै खेतै खेत आँगनमा आइपुगिन्। जो पनि आउँथे ठिङ्ग उभिन्थे, कोही बोल्दैनथे, चुपचाप आमालाई हेर्थे। आमा पिलपिल गर्दै भित्र बाहिर गरिरहनु भएको थियो। मैले यसो चियाएँ। भान्साकोठामा दिदी अगेना लिपिरहेकी थिइन्। आमा चिया पकाउने फ्राइबिन बोकेर बाहिर निस्कनु भयो। मगर्नी बाइजूले आमाको हातबाट खोज्दै भनिन्, खुवाइदिनुहोस् म माझिदिन्छु। आमा फेरि भान्साभित्र छिर्नु भयो। आमाका निधारमा चिटचिट पसिना थिए। गोठमा पन्चे गोरु गरायो। हतारिँदै आमा बाहिर निस्कनु भयो र भन्नुभयो, कसैले पराल हालिदेऊ त। म गोठतिर दगुरेँ। गोठमा पन्चे गोरु र लक्ष्मी गाई दाम्रो चुडालुला चुडालुला झैँ गरी घाँटी तन्काइरहेका थिए। बेला बेला आफ्नो सिङ भित्तामा जोत्थे। छातीभरि पराल बोकेर म पञ्चेगोरुका काला र गहिरा आँखा अगाडि उभिएँ। घुर र पञ्चेगोरुले आफ्नो टाउको नचायो। हरिया झेगा भुनभुनाइरहेको भुइँमा पराल छर्किदिए। पञ्चेगोरुले पराल चपायो। बुढो पञ्चेगोरुलाई 3 वर्ष अघि सालगारीमा बाघले जितोरेको थियो। शरीरका सेता टाटा राता भएका थिए। मध्यरात ढलपलाउँदै घर आइपुगेको थियो। त्यसपछि यसले खेत जोत्न सकेन। थारू गाउँबाट रागा ल्याउन थालेका थियौँ। पञ्चेगोरु बुढो भइसकेको थियो। लक्ष्मी गाई हामीलाई दुध दिन्थे। एक बेतपछि त यसका दुध पनि सुक्छन्। हामीले छोडेपछि यिनले के गर्लान्? पञ्चेगोरु फेरि करायो। कुसुमको रुख लिएर दुईवटा लडिया धुलो उडाउँदै आइपुगेका थिए। अगाडि धनीराम थियो। म घरतिर दगुरेँ। आमा लडिया आइपुग्यो। अनि घरमा हतार सुरु भयो। 12 मगरमामा भर्याङ उक्लिनु भयो। दिदी र आमा भान्सा कोठामा लडिया अड्याएर धनीराम पनि आँगनमा आइपुग्यो। आगो लाग्दा जलेर झन् कालो भएको बाकस उचालेर 12 मगरमामा तल झर्नुभयो। बिचमा धनीरामले आफ्नो हात दियो। बा फेरि माथि उक्लिनु भयो। म पनि सानो गुन्टो बोकेर लडियातिर गएँ। लडियामा सामान भरिसकेको थियो। केही त छुटेको छैन? आमा बुढो डुम्रीको रुख छेउ उभिनु भयो। कसैले उत्तर दिएन। सामानले लडिया भरिए। धनीरामले चप्का हिर्कायो। रागा हिँडे, धुलो उड्यो। विदा गर्न आएका सबै गोठतिर लागे। आँगनमा उभिएर मैले माथिल्लो तलातिर हेरेँ। खाली देखिन्थ्यो। घर कस्तो निधाउरो। घन्टीफुल, डुम्री, बेलौती, किम्बु, अमिलो र मेवाका रुखसँग आँखा छल्दै म गोठनेर पुगेँ। गोठमा गाईगोरु कराइरहेका थिए। लौ अछामी पनि आइपुगेँ। ती अछामबाट मधेस चढेका थिए। कुममा छाता अड्याएर दौरा सुरुवालमा चिटिक्क परेका ती अछामीको हातमा चाँचो राखिदिँदै आमाले आँसु भरिएको आवाजमा भन्नुभयो, अबदेखि घर तपाईँको भयो, बडो दुःख गरेर बनाएका हुन्, ख्याल राख्नुहोला। अछामी एकछिन टोलाए, केही बोलेनन्। आमाले लडिया चढ्नु अघि सबैले हात जोड्दै भने, हामीलाई नबिर्सन होला है। आमाको आँखाबाट बरबरी आँसु खसे। ल त दिदी, ढोगे है। मगर मामा अलिकति निहुरिए अनि साइकल डोराइरहेका बालाई नमस्ते गर्दै भने, लौ त बेना, यो मटेर आफ्नो भन्ने हजुर नै हुनुहुन्थ्यो, नमरे फेरि भेटम्ला। बाले हाँसे चाहिँ गर्नुभयो। हुत्त उफ्रिएर साइकलमा चढ्दै अघि लाग्नुभयो। म लडिया उक्लिने लालेको थिएँ। अचानक मेरा गोडानेर बिरालो पुर्लुङ्ग पल्टियो। म कराएँ, आमा बिरालो। बिरालो खुब दुब्लाएको थियो। ठाउँ ठाउँबाट रौँ झरिसकेको थियो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेल ठेगाना shrutiśruti@unn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको सातौं श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।